الحمد لله رب العالمين والصلاة والسلام على من كان نبيا وآدم بين الماء والتين وعلى آله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم. گزشتہ نشست میں ہم نے آپ حضرات کے سامنے خطب ربانی حضرت ابو مخدوم شاہ سید محمد طاہر اشرف اشرفی الجیلانی نور اللہ مرقدہ کی حیات و تعلیمات کے متعلق بیان کیا تھا اور یہ بتایا تھا کہ آپ نے کس طرح ریاضت اور مجاہدہ کیا اور کس طرح اس راہ میں تکالیف، مشقت، پریشانیاں صبر اور ضبط کے ساتھ اٹھائیں اور پھر اس راہ میں قدم رکھا اور کامیابی کے ساتھ راہ سلوک کو طے کیا. آج اس کا دوسرا حصہ یعنی حضرت قطب ربانی کی تبلیغی خدمات، اس کے متعلق بیان کریں گے. وقت تو مختصر ہے لیکن کوشش کریں گے کہ آپ کی تبلیغی خدمات کو بیان کیا جائے. وما توفیقی الا باللہ العلی العظیم. حضرت قطب ربانی سید طاہر اشرف جیلانی رحمۃ اللہ علیہ نے ریاضت اور مجاہدے میں کمال حاصل کیا، اور جس طرح کہ آپ نے سنا کہ اتنی محنت اور مشقت کے ساتھ چلہ کشی کی، مسلسل روزے رکھے، کمبل کا لباس استعمال کیا، کشمیر کی پہاڑیوں میں چلہ کشی کی، اور جب اعلی حضرت ہم شبی غوث العظم سید شاہ علی حسین اشرفی الجیلانی المعروف اشرفی میاں رحمۃ اللہ علیہ نے آپ کو سلسلہ اشرفیہ کی خلافت عطا فرمائی، یعنی بیعت کرتے ہی انہیں تمام سلاسل کی اور خصوصاً سلسلہ اشرفیہ کی خلافت عطا فرمائی، اور اس کے بعد تبلیغ دین کا حکم دیا. وہ واپس کوچوچے شریف تشریف لے گئے اور حضرت کا قیام دہلی میں تھا. آپ کے ایک پیر بھائی تھے، انہوں نے کہا کہ طاہر میاں کلکتے میں میرے بہت سے جاننے والے ہیں، آپ ایسا کریں کہ میرے ساتھ چلیں، میں آپ کا تعارف لوگوں سے کراؤں اور اس کے بعد یہ رشد و ہدایت کا سلسلہ شروع ہوگا. آپ نے فرمایا ٹھیک ہے. مختصر سا سامان لے کر ان کے ساتھ دہلی سے کلکتے روانہ ہو گئے. انہوں نے اپنے مریدین کے ہاں ٹھہرایا، جہاں وہ خود ٹھہرے حضرت کو بھی وہاں ٹھہرائے. لیکن اب کیفیت کیا تھی؟ آپ جانتے ہیں کہ جس شخص کے اندر روحانیت ہو اس کے اندر کشش ہوتی، انسان کا دل اس کی جانب کھینچتا ہے، اس کو کہنے کی ضرورت نہیں ہوتی. اور جتنے بزرگان دین اولیاء کاملین ہیں آپ دیکھ لیں، کوئی بھی جنگل میں جا کر بیٹھ گیا، مخلوق خدا وہیں پہنچ گئی. خواجہ غریب نواز نے کوئی بورڈ نہیں لگایا، اشتہار نہیں دیا کہ میں اجمیر میں ہوں، یہاں پر آ جاؤ، اور وہ تو ہندوؤں کی سرزمین تھی، وہیں لوگ پہنچ گئے، ہندو بھی پہنچ گئے، دست مبارک پر اسلام قبول کر لیا. اسی طرح داتا گنج بخش لاہور میں، مجدد الف ثانی سرہند میں، محبوب الہی دہلی میں، بابا فرید پاک پٹن میں، مخدوم سمنانی کچوچے شریف میں، جتنے بزرگان دین ہیں کسی نے اشتہار نہیں دیا، کسی نے اعلان نہیں کرایا کہ ہم یہاں بیٹھے ہیں، آ جاؤ، جنگل میں جا کر بیٹھ گئے، خدا نے مخلوق خدا کو خود بخود بھیج دیا، سب پہنچ. تو حضرت قطب ربانی رحمت اللہ علیہ کی کیفیت یہ تھی کہ چہرے پر نور ولایت چمکتا تھا اور جو بھی دیکھتا تھا وہ آپ کی جانب کھینچتا تھا. جو صاحب لے کر گئے تھے انہوں نے کوئی عبادت نہیں کی تھی، نہ کوئی عبادت نہ ریاضت، بس نام کے پیر تھے. اور حضرت جو تھے وہ مجاہدہ کیے ہوئے تھے، چلہ کشی کیے ہوئے تھے، اور آپ کی شخصیت بھی تھی. جب دونوں برابر بیٹھتے تھے تو جو مریدین ملنے کے لیے آتے تھے تو پہلے حضرت کے پاس آتے تھے، بعد میں ان کے پاس جاتے، حالانکہ مرید انہی کے تھے، لیکن پہلے حضرت کے پاس اور اس کے بعد ادھر. اب ان کے دل میں تھوڑی سی جیلسی پیدا ہوئی، یہ کیا ہوا، میں تو ان کو لے کر آیا، ان کے تو تعارف کرانے کی ضرورت ہی نہیں، ورنہ ایک ان نون آدمی کسی جگہ جائے तो लोगों को बताया जाता है कि भाई ये पीर साहब आए हैं, ये फलां साहब हैं, इनसे मिलो। वहां बताने की जरूरत नहीं है, जिसने चेहरा देखा वो खुद ही चला गया। एक दिन उन्होंने बर्दाश्त किया, दूसरे दिन बर्दाश्त किया, तीसरे दिन बर्दाश्त नहीं हो सका। उन्होंने अलहदा में कहा, ताहिर मियां, मैं तो आपको इसलिए लाया था कि आपका तारुफ कराऊंगा, यहां तो तारुफ की जरूरत ही नहीं पड़ रही, मेरे अपने मुरीद भी आपकी तरफ जा रहे हैं, तो ऐसा नहीं कि मेरा हनका खत्म हो जाए, लिहाजा आप यहां से अब रवाना हो जाए। आपको बड़ा अफसोस हुआ कि भाई इस जगह तुम मुझे लेकर आई, यहां मुझे कोई जानता नहीं, मैं पहली मरतबा यहां पर आया हूं। नहीं नहीं, बहुत हो चुका, बस मैंने दो तीन दिन बर्दाश्त कर लिया, बस तीन दिन हो चुके, अब आप जाइए। ऐसी जगह और ऐसे मौके पर, अननोन जगह जहां कोई जानता नहीं हो, आप जरा तसव्वुर करें आपके साथ हो तो क्या होगा। लेकिन हजरत फरमाते, मेरी गैरत ने गवारा ना किया कि अब मैं एक मिनट भी यहां रुकूं, कि जो मुझे लेकर आया, और इस तरह, और सुबह सुबह के वक्त, यानी आपने नाश्ता भी नहीं किया था, ना नाश्ते को पूछा, ना कुछ, सुबह उठते ही कह दिया बस तीन दिन हो गए, अब आप रवाना हो जाइए। मैंने देख लिया है, लोग तो सब आपकी तरफ चले जा रहे हैं, मेरा तो अपना हल्का खत्म हो जाएगा। फरमाए, मैंने कब कहा था कि मुझे लेकर आओ, तुम खुद खुशामद करके लाए, तुमने कहा तो मैं आ गया, चलो ठीक है, अल्लाह मालिक। अपनी अटैची उठाई और उसी वक्त घर से रवाना हो गए। अब जरा सा तसव्वुर करें कि आदमी ऐसे मकाम पर हो, कहां जाए। फरमाते हैं कि मैंने सोचा कि कोई घर नहीं तो अल्लाह का घर तो है। एक मस्जिद में चले गए, मस्जिद में जो इमाम साहब थे उनसे कहा कि मैं मुसाफिर हूं, ये मेरा एक बैग है, ये आप अपने हुजरे में रख लें, और मैं कुछ देर मस्जिद में ठहरना चाहता हूं। उन्होंने देखा कि चेहरे से लगता है कि कोई खानदानी आदमी है, नूरे विलायत चेहरे से चमक रहा है, कशिश है, अपना कोई तारुफ नहीं कराया, सिर्फ इतना कहा मैं मुसाफिर हूं। उन्होंने कहा ठीक है, आप बैठ जाइए। बगैर नाश्ता किए सुबह वहां मस्जिद में पहुंचे, दोपहर हो गई, कुछ नहीं खाया। इमाम साहब ने देखा आप नमाज में मौजूद हैं, नमाज के बाद वो चले गए, आप फिर मौजूद हैं, असर में आए तो फिर मौजूद हैं, मगरिब में उनकी हिम्मत नहीं हुई, यहां तक कि इशा हो गई, पूरा दिन गुजर गया, सिर्फ पानी पर गुजारा। जब इशा की नमाज हो चुकी तो फरमाते हैं कि अब मैंने सोचा कि अब नबी पाक अलैहिस्सलाम को पुकारा जाए, और उसके बाद पढ़ना शुरू किया, या रसूल अल्लाह उन्जुर हालना, या हबीब अल्लाह इस्मा कालना, इन्नी फी बहर गम मुगरकुन खुज यदी साहिल लना अशकालना। ए अल्लाह के हबीब, मुझे इस मुश्किल के दरिया से निकालिए, मैं इस मुश्किल परेशानी के दरिया में गरक हो रहा हूं, मेरा हाथ पकड़िए और मुझे इससे बाहर निकालिए, मेरे हाल पर रहम कीजिए, नजरे करम कीजिए। एक तो उसकी बेवफाई का सदमा, गरीबुल वतनी, मुसाफिर, कोई जानने वाला नहीं, भूखे प्यासे, अजीब कैफियत हुई, आंखों से आंसू जारी हो, और पढ़ते पढ़ते आवाज तेज भी हो गई, और आवाज अल्लाह ताला ने बेहतरीन आपको अदा फरमाई। जिस वक्त आप तकरीर के दौरान अशार पढ़ते थे या तकरीर से पहले कोई नात पढ़ते थे तो पूरे मजमे पर कैफियत तारी हो जाती। जब ये कैफियत हुई, सरकार ने सुन लिया, जो सच्चे दिल से पुकारता है आका सुनते हैं। कलकत्ते में एक बहुत बड़ा जलसा होने वाला था, और उस मैदान का नाम था धर्म तल्ला का मैदान, हो सकता है कि शायद आज भी हो। एक आलिम साहब को दावत दी गई थी, अचानक उनकी तबीयत खराब हो गई और उन्होंने एंड टाइम पे मना कर दिया कि मैं नहीं आ सकता। जलसे वाले परेशान, हमने इतना बड़ा इहतमाम किया, स्टेज लगाया, ये किया वो किया, अब मजबूर हैं, वाकई तबीयत खराब है, ढूंढते फिर रहे, कोई आलिम मिल जाए जो आकर तकरीर कर दे, कम से कम जलसा तो हो जाए, पब्लिक आना शुरू हो गई। ढूंढते ढूंढते इसी मस्जिद में पहुंच गए। इमाम साहब से कहा कि इस तरह ये मसला है, अगर आप चलकर तकरीर कर दें कुछ देर, हमारी इज्जत रह जाएगी, जलसा हो जाएगा बस। इमाम साहब ने कहा मैं तो तकरीर करना जानता नहीं, लेकिन एक बुजुर्ग सुबह से हमारी मस्जिद में आए हुए, मैं उनको जानता नहीं, लेकिन मुझे लगता है वो आलिम भी हैं और सूफी भी हैं, चेहरे से लगता है कि आम आदमी नहीं है, वो अलग ही इंसान। और इस वक्त जब वो रो रो कर कुछ अशार पढ़ रहे हैं तो आवाज बहुत प्यारी है कि जब आदमी सुनता है तो उसके दिल पे असर होता। हम चल के उनसे पूछते हैं, यकीनन वो तकरीर करना जानते होंगे, वो अगर चले जाएं तुम्हारा काम हो जाएगा। ठीक है, वो जलसे वाले जिन्होंने इहतमाम किया था और वो इमाम साहब हजरत की खिदमत में हाजिर हुआ, आप सजदे में सर रख के रो रहे थे, आपने सजदे से सर उठाया, आंसू पोछे, पूछा क्या है? कहा हुजूर ये मसला है कि जलसा तैयार है, बहुत शानदार इंतजाम है, स्टेज है, सब कुछ है सब, लेकिन जिन साहब को बुलाया था उनकी अचानक तबीयत खराब हो गई, ये मसला, आप चलकर तकरीर कर दें, हमारा जलसा कामयाब हो जाए। फरमाया ठीक है। उस वक्त भी अगर कोई और होता तो वो कहता मुझे कुछ खिलाओ तो सही, मैं तो सुबह से भूखा हूं, मैंने कुछ खाया नहीं। लेकिन हजरत फरमाते कि नहीं, मैंने ये गवारा न किया कि मैं इनसे कुछ कहूं, मैं तो इनको जानता भी नहीं। कोई चीज, कोई सवाल, कोई बात, ना उसकी बेवफाई का शिकवा, ना अपने भूखा रहने का कोई चीज नहीं की। कहा ठीक है, जलसा क्या है? कहा मिलादुन नबी सल्लल्लाहु अलैहि वसल्लम। कहा ठीक है, हम तैयार। आपने अपनी वो अटैची मंगाई, जुब्बा मुबारक पहना, ताज अशरफी आपने सर पे रखा और समनानी जाहो जलाल के साथ तशरीफ ले। जैसे ही जलसे काम में पहुंचे, नारे तकबीर, नारे सारत बुलंद हो, लोगों ने देखा, जलसे वाले भी देखकर हैरान, और आपने जाकर स्टेज पर रौनक अफरोज हो गए। देखा कि मजमा कसीर है, ऐलान हो गया। फरमाते हैं कि मैंने सोचा कि मैं क्या बयान करूं, फिर सोचा कि सरकार के हुस्न जमाल पर गुफ्तगू की जाए। अब गौर करो कि दिल पर चोट लगी हुई है, उसकी बेवफाई का सदमा भी है, भूख भी है, प्यास भी है, गरीबुल वतनी भी है, सब कुछ है, और आका को भी पुकार चुके हैं, तो फिर दिल की क्या कैफियत होगी, जज्बात क्या होंगे? फरमाते हैं बस उस कैफियत में नबी पाक अलैहिस्सलाम के हुस्न जमाल पर गुफ्तगु शुरू कर दी। और जब तकरीर शुरू की तो फरमाते मुझे ऐसा महसूस हुआ कि सामने एक और स्टेज लगा है और सरकार दो आलम अलैहिस्सलाम उस पर तशरीफ फरमा। कि सरकार दो आलम अलैहिस्सलाम तशरीफ फरमाए, मैं देखता जाता हूं और लोगों को बताता जाता हूं। हुजूर की आंखें ऐसी थी, हुजूर का चेहरा ऐसा था, हुजूर की जुल्फें ऐसी थी, सामने मैं देख रहा हूं और लोगों को बता रहा हूं। मजमे पर कैफियत तारी है, नारे तकबीर, रिसालत बुलंद हो रहे, सुभान अल्लाह की सदाएं बुलंद हो रही है, बहुत से लोग आकर आप पर नोट निछावर कर रहे हैं, कोई आकर इतर की शीशियां उंडेल रहा, अजीब मजमे की कैफियत। एक घंटे से ज्यादा आपने तकरीर की और नबी पाक अलैहिस्सलाम के हुस्न जमाल को बयान किया। और उसके बाद जब तकरीर खत्म की तो चारों तरफ पैसे ही पैसे पड़े थे, इतर की शीशियां थी, फूल हार लोग डाल रहे थे। फरमाते मुझे नहीं पता मैंने क्या बयान किया और लोगों ने क्या मेरे ऊपर डाला, क्या निछावर किया। और जब जलसा खत्म हुआ, सलातो सलाम के बाद दुआ हुई और लोगों को पता चला कि आप पीरे कामिल भी हैं, तो वो सब के सब बैत करने के लिए तैयार। और उसी वक्त कई हजार आदमियों ने आपके दस्ते मुबारक पर बैत की। पहली तकरीर कलकत्ते में आपने फरमाई, धर्मतल्ला के मैदान में। अब जब बैत हो गए, अब वो कहता है मेरे घर चले, वो कहता है मेरे घर चले, वो कहता है मेरे घर चले, अब तो आप हमारे पीर हैं, हम सब आपके मुरीद हैं। एक वक्त वो था कि सिवाय अल्लाह के घर के कोई घर नहीं था, और जब आका को पुकारा अब सारे घर खुले हुए। अब सारे घर खुले हैं, सब बुलाने के लिए बेताब खुशामद कर रहे हैं, हुजूर आप तो हमारे पीर हैं, हमारे घर कदम रख दी। उस वक्त भी किसी से नहीं कहा कि मुझे कुछ खिलाओ, ये है सब्र इस्तेकामत। कोई और होता तो कहता मुरीद हो गए, लाओ पहले मुझे खाना तो खिलाओ, मैं तो सुबह से भूखा हूं। लेकिन ये हजरत के सब्र इस्तेकामत जब्त, किसी से नहीं कहा। और जब लोग खुशामद करते रहे, फरमाया नहीं, मैं क्योंकि अल्लाह के घर से आया हूं, पहले वहीं जाऊंगा, कहीं नहीं गए, उसी मस्जिद में गए। और जब इमाम साहब को सारी सूरत हाल पता चली, उन्होंने अपना हुजरा खोल दिया, हुजूर आप तो यहां तशरीफ फरमा हो, यहीं कयाम फरमाएं। आपने फरमाया ठीक है, अब मैं इसी मस्जिद में कयाम करूंगा, मुझे कहीं जाने की जरूरत नहीं, यहीं से मुझे शोहरत मिली, यहीं से मैं गया, यहीं सरकार को पुकारा था। उसमें आप रौनक अफरोज हुए और फिर वहीं लोग फिर आते रहे, वहीं से आप जाते रहे और लोग आते रहे। ये पहली तकरीर आपने कलकत्ते में फरमाई और वहीं से आपकी शोहरत शुरू हुई। उसके बाद कई साल तक मुसलसल उसी मस्जिद में कयाम फरमाते रहे, किसी के घर नहीं गए, बावजूद ये कि मुरीदीन की कसीर तादाद थी, एक से एक बंगले वाले मौजूद, कोठी वाले मौजूद। फरमाया नहीं, मुझे अल्लाह के घर में ठहरना, उसी हुजरे में ठहरते। دعوت کے لیے تشریف لے جاتے تھے، جلسوں کے لیے تشریف لے جاتے تھے، تبلیغ کے لیے تشریف لے جاتے تھے، لیکن قیام اسی مسجد میں. کئی سال کے بعد جب لوگوں نے بہت اصرار کیا، پھر بھی کسی کے گھر میں نہیں، بلکہ مریدین نے ایک بلڈنگ کرائے پر لی اور وہ سارا سال اس کا کرایہ دیتے تھے، اور حضرت جب سال میں ایک مرتبہ وہاں تشریف لے جاتے تھے تو 3 مہینے اس بلڈنگ میں قیام کرتے. اس میں ایک پورا فلور حضرت کے لیے وقف تھا، ایک حجرا تھا اس میں آپ رونق افروز ہوتے تھے، اور بعد میں ایک ہال کمرہ تھا باہر آ کر پھر وہاں مریدین کو خطاب فرماتے تھے، گفتگو فرماتے تھے، رشد و ہدایت کا سلسلہ، محفلیں، وہ سب وہاں پر ہوتی تھی. تو یہ پہلا آپ کا تجربہ تھا اس شہر میں، اور اس طرح آپ کی شہرت شروع ہوئی. اس کے بعد ایک علاقے سے کچھ لوگ آئے، انہوں نے کہا حضرت ہم چاہتے ہیں کہ آپ ہمارے گاؤں میں تشریف لے آئیں، پسماندہ علاقہ ہے، لوگ جانتے نہیں ہیں، نام کے مسلمان ہیں، ان کو صرف پتا ہے مسلمان ہیں، باقی کچھ نہیں جانتے، نہ مسجدیں ہیں نہ مدارس ہیں، کچھ نہیں ہے، ہندوانی رسم و رواج ہے. فرمایا ٹھیک ہے، یہ بات تو سب صحیح تھی، لیکن ایک بات تھی جو انہوں نے حضرت سے چھپائی، اور وہ بات یہ تھی کہ اس گاؤں میں جب داخل ہوتے تھے تو ایک بہت بڑا درخت تھا، بہت پرانا اور بہت گھنا درخت تھا کہ اس نے پورے راستے کو گھیر رکھا تھا، یعنی اس کے نیچے سے گزرے بغیر آدمی گاؤں میں داخل نہیں ہو سکتا، ایک راستہ تو یہ تھا. اور اس درخت پر ایک بہت بڑی دیو کا اثر تھا، دن میں تو لوگ گزر جاتے تھے، دن میں بھی ڈرتے تھے گزرتے ہوئے، لیکن اکا دکا گزر ہی جاتے تھے، لیکن رات میں کوئی گزر نہیں سکتا تھا، جو بھی گزرا صبح اس کی لاش ملی، کوئی زندہ سلامت نہیں گزرا. تو اس لیے وہ بھوتوں کا درخت یا دیووں کا جو بھی لوگوں نے نام رکھا وہ مشہور تھا کہ یہاں سے نہ گزرو. ایک اور راستہ تھا گاؤں میں جانے کا، لوگ وہ استعمال کرتے تھے خصوصاً رات میں، اور دن میں بھی کرتے تھے، لیکن دن میں اکثر یہاں سے گزر جاتے تھے بچ بچا کے، دن میں کوئی حادثہ نہیں ہوتا تھا. اب وہاں پر حضرت کے مقام اور مرتبے پر آپس میں گفتگو ہوئی. مریدین نے کہا ہمارے پیر تو ولی کامل ہیں، انہوں نے کہا ہم نہیں مانتے، انہوں نے کہا نہیں تمہیں ماننا پڑے گا، ایسے بحث ہوتی رہی. انہوں نے کہا چلو ایسا کرو، اگر اس درخت کے نیچے سے رات میں گزر جائیں ہم مان لیں گے تمہارے پیر ولی کامل، اور ان کو بتانا نہیں ہے. کہا ٹھیک ہے، مریدین نے بھی نہیں بتایا، اور حضرت کو اسی راستے پر لے آئے، اور وہ راستہ ایسا تھا کہ اس میں گھوڑے پر بیٹھ کر گزرتے تھے. تو آپ کے ایک مرید تھے جن کا نام تھا لیاقت علی خان، وہ آپ کے ساتھ ہی رہتے تھے اور کھانا بہت اچھا پکاتے تھے. تو حضرت کی کیفیت یہ تھی کہ جہاں بھی جاتے تھے فرماتے تھے یہی مرید کھانا پکائے، اور کبھی بھی انہوں نے بغیر وضو حضرت کے لیے کھانا نہیں پکایا، وضو کر کے پاک صاف ہو کے برتنوں کو دھو کے اتنے احتیاط کے ساتھ وہ کھانا پکاتے، اور انہیں کے ہاتھ کا کھانا حضرت کو پسند. جہاں قیام فرماتے تھے جس بلڈنگ میں، کوئی دعوت کرنا چاہتا تھا فرمایا سامان لے آؤ، ہمارے مرید لیاقت علی خان یہ پکائیں. یہ سلسلہ جاری رہا. خیر، ایک گھوڑے پر حضرت سوار ہیں اور ایک گھوڑے پر آپ کے مرید لیاقت علی خان. اب وہ گاؤں والے بھی ساتھ ساتھ پورے جلوس کے ساتھ، لیکن جب وہ درخت قریب آیا اور دور سے نظر آنے لگا تو انہوں نے کہا حضرت آپ ادھر سے جائیے، ہم دوسرے راستے سے پہنچ کے آپ کا استقبال کریں. یعنی ایک قسم کا ایک بات کو چھپایا حضرت سے کہ اس درخت پہ کچھ ہے، کچھ نہیں بتایا. کوئی عام آدمی ہوتا تو مر جاتا، ظاہر ہے اس کی لاش ملتی. حضرت تو عالم باعمل، صوفی باصفا، اور ہر چیز کے مکمل جامع تھے، علم اور روحانیت. اچھا وہ وہیں چھوڑ کر چلے گئے، اسی وقت اس راستے پہ آپ جائیے، ہم دوسرے راستے سے آگے جا کر گاؤں والوں کو بتائیں گے کہ حضرت آ رہے ہیں اور آپ کا استقبال کریں گے. حضرت قطب ربانی فرماتے ہیں کہ میں نے محسوس کر لیا کہ آگے کچھ مسئلہ ہے، اسی وقت میں نے اپنا حصار باندھا اور جو مرید تھے لیاقت علی خان ان کا حصار باندھا اور گھوڑوں کو دوڑا دیا. جیسے ہی درخت کے قریب پہنچے، اب یہ دونوں بالکل تنے تنہا، ایک دم درخت سے آواز آئی اپنی خیریت چاہتا ہے تو واپس چلا جا، اور گھوڑے خود بخود رک گئے، پیچھے کی طرف مڑنے لگے. ایک ہیبت جلال اور خوفناک آواز. آپ نے فرمایا ہمارے راستے سے ہٹ جاؤ، ہمیں یہیں سے گزرنا. کہا یہاں سے آج تک کوئی زندہ گزرا نہیں ہے، تمہیں پتہ نہیں ہے؟ کہا تم نے تو بتا دیا، لیکن ہم یہیں سے گزریں گے اور زندہ ہی گزریں گے. اس نے کہا اچھا. اس نے بھی سوچا ہوگا یہ کون آ گیا میرا مقابلہ کرنے والا. تو فرماتے کہ جیسے ہی یہ کہا تو ایک دم ایک ہیبت ناک مخلوق اس درخت سے ظاہر ہوئی، تیزی کے ساتھ جیسے درخت سے کوئی نیچے کودا، اور بہت ہیبت ناک اس کی شکل تھی، اور ایسا تھا جیسے کہ ہاتھی نما کوئی ہوتا، اتنا موٹا تازہ اس کا جسم ایسا تھا. اور اس نے جیسے ہی حملے کی کوشش کی، فرماتے میں نے پڑھ کے اسی وقت پھونکا اور اس میں آگ لگ گئی، اور چیخنے کی آواز آئی، اور ایک دم آگ کے شعلے بلند ہوئے، اور تھوڑی دیر بعد راک کا ڈھیر. اور جو مرید تھے آپ کے وہ تو اسی وقت بے ہوش ہو گئے، وہ تو مخلوق کو دیکھ کر ہی بے ہوش ہو گئے. حضرت نے پھر خود ہی اتر کے گھوڑے سے ان کو اٹھایا اور ان پہ پانی ڈال کر ان کو ہوش میں لائے. اور ادھر سامنے راک کا ڈھیر، ادھر مریدین نے سمجھا حضرت تو گئے، یہ تو آگ لگی ہے، انہوں نے دوسری طرف سے جا کے دیکھ لیا. انہوں نے کہا دیکھا ہم کہہ رہے تھے نا تمہارے پیر میں کچھ نہیں ہے، دیکھو جن نے انہیں جلا دیا، ختم کر دی. آپ نے بڑی مشکل سے راستہ بنایا، ان کو اٹھایا جو مرید تھے، لیاقت علیہ خان، پانی ڈالا، چھیٹا دیا. جب ان کو ہوش آیا پھر دونوں گھوڑے پہ سوار ہوئے، سائڈ سے نکل کے پھر آگے گئے، دیکھا مریدین نے تو نعرے لگانے شروع کر دی. فرمایا تم نے تو کام کر دیا تھا، اگر ہماری پشپنائی نہ ہوتی، بزرگان دین ساتھ نہ ہوتے، غوث جیلانی، مخدوم سمنانی، تو تم نے تو کام کر دیا تھا. اب معافی مانگ رہے، نہیں حضور ہم تو دیکھنا چاہتے تھے آپ کا مقام کیا، دیکھ لیا مقام تم نے. پھر آپ اس گاؤں میں تشریف لے گئے اور فرمایا کہ اب جس کو چاہیں رات کے کسی حصے میں یہاں سے گزرے، کچھ نہیں ہوگا، ہم نے سب صاف کر دیا، سب پاک کر دیا. اسی طرح ضلع گیا میں ایک جادوگر تھا جو وہاں آتا تھا اور لوگوں سے اناج وصول کرتا تھا، اور جو نہیں دیتا تھا پھونک مار کے اس کے کھیت میں آگ لگا دیتا تھا، اس کے گھر میں آگ لگا دیتا. لوگ ڈر کے مارے پہلے سے اناج رکھتے تھے، پیسہ رکھتے تھے، تمہیں اتنا پیسہ دینا ہے، تمہیں اتنا اناج دینا ہے، تمہیں اتنے گندم دینے، سب کی ڈیوٹی لگا دی تھی. اور آ کر بڑے دھڑلے کے ساتھ، زور کے ساتھ وہ وصول کرتا تھا، اور سب کو پتا تھا اگر نہیں دیا یہ پھونک مارے گا آگ لگ جائے گی. جا کے حضرت سے عرض کیا، حضور اس طرح وہ آتا ہے، ہر چھ مہینے بعد آتا ہے، پریشان کر کے چلا جاتا ہے، ہم مجبور ہیں، بڑے بڑے عاملوں کو بلایا، کوئی مقابلہ نہیں کر سکا. فرمایا ٹھیک ہے ہم چلیں گے. حضرت قطب ربانی تشریف لے گئے، کہا کہ کب آئے گا؟ کہا حضور اس کے آنے کا ہی وقت ہے، دو تین دن میں آنے والا ہے. فرمایا ٹھیک ہے ہم اس کا انتظار کر رہے ہیں. اسی گاؤں میں ٹھہر گئے، رات کو بالکل تنہ تنہا اٹھے، رات کو 2 بجے تسبیح لے کر اس پورے گاؤں میں آپ نے ایک چکر لگایا اور پورے گاؤں کا حصار بندی. اس کے بعد آ کے اپنے قیام گاہ پر بیٹھے، فرمایا جاؤ کچھ نہیں ہوگا، جب وہ آئے اس کو منع کر دینا. کہا ٹھیک ہے. جادوگر اپنے وقت مقرر پر آیا، لاؤ بھائی اناج لاؤ، پیسے لاؤ، یہ لاؤ، وہ لاؤ. اس نے کہا ہم نہیں دیتے. کہا نہیں دیتے؟ پھونک ماری، کچھ بھی نہیں ہوا. جب کچھ نہیں ہوا سمجھ گیا، اچھا تم نے کسی کو بلایا ہے، ٹھیک ہے میں سمجھ گیا، اس نے میرا جادو ختم کر دیا، میں اپنے گرو کو لے کے آتا ہوں. اس پیر سے کہنا یہیں رہے اور مقابلہ کرے. حضرت نے فرمایا ہم تو انتظار کر رہے ہیں. چلا گیا. 3 دن کے بعد آیا اپنے بڑے بڑے گروؤں کو، چیلوں کو جو اس کے تھے جادوگر، ان کو لے کر، جن کی بھوے بھی سفید تھیں، وہ اپنے جھولے لے کر آئے. اور حضرت قطب ربانی، اس وقت آپ کی جوانی کی کیفیت تھی، آپ کی ریش مبارک سیاہ تھی، اس نے کہا تو جوان ہے ابھی، تیرے بچے چھوٹے ہوں گے، اپنی خیریت چاہتا ہے تو چلا جا. فرمایا نہیں ہم تو مقابلہ کریں گے. کہا تیرے اندر کیا کمال ہے؟ فرمایا فقیر میں کمال نہیں ہے، کمال صرف یہ ہے جو کمال تو دکھائے گا ہم اسے ختم کر دیں گے، اور کوئی کمال نہیں ہمارے اندر. آپ کی چرپائی بچھائی گئی، آپ اس پر رونق افروز ہوئے، سامنے جادوگر بیٹھے، اور انہوں نے جو چیز پڑھ کر پھینکی، کبھی رسی پھینکی تو سانپ بن گیا، مختلف چیزیں آپ کے پاس آئیں، آپ نے اپنے عصے مبارک سے چاروں طرف ایک گھیرا بنا کر اس کے اندر بیٹھ گئے، حصار باندھ دیا اور عصے کو زمین میں گاڑ دیا. جو چیز آئی اس گھیرے تک آ کر ختم ہو گئی. آخر میں اس نے ایک لوہے کا گھیرا نکالا، کہا یہ میرا آخری وار ہے، اس سے آج تک کوئی نہیں بچا ہے. فرمایا کر دے جو کچھ کرنا. اس نے اس کو یوں اشارہ کیا، وہ گھیرا اوپر کی طرف گیا، اور جب 6 فٹ بلند ہو گیا اس نے پڑھ کے پھونکا، اس سے آگ برسنے لگی. اس نے پھر یوں اشارہ کیا حضرت کی طرف، وہ گھیرا آیا اور حضرت کے سر سے 4 فٹ اوپر بلندی پر وہ رک گیا، اور اس سے آگ نکلی، حضرت کی چارپائی کے چاروں طرف آگ لگا دی، شعلے اٹھنے لگے. مریدین نے کہا آج تو حضرت گئے، اب تو ہو گیا کام، چاروں طرف آگ لگی ہوئی ہے. حضرت قطب ربانی فرماتے جب میں نے تپش محسوس کی، اب میں نے سوچا کہ اس کا کچھ کرنا چاہیے. فوراً آپ نے پڑھا وزلزل زلزالاً شدیدہ، وزلزل زلزالاً شدیدہ، 3 مرتبہ پڑھ کر گھیرے کی طرف اشارہ کیا، وہ گھیرا اسی طرح آگ برساتا ہوا جادوگروں کی طرف بڑھا، और जब उनकी तरफ पड़ा, उन्होंने देखा कि यह हमारी तरफ आ रहा है, तेजी के साथ हटे, वो जमीन में घुस गया और एक जोरदार धमाका हुआ और जमीन में इतने अंदर चला गया कि जमीन फाड़ के उसने पानी निकाल दिया। उसके बाद वो सब भागने शुरू हुए। हजरत ने फरमाया इन सबको पकड़ लो। उन्होंने कहा हुजूर ये जादू करें। फरमाया जादू खत्म हो चुका, आप कुछ नहीं, आम इंसान है। मुरीदीन ने जाकर उन सबको पकड़ लिया हजरत के पास। किसी ने कहा मारो, किसी ने कहा कत्ल कर दो, किसी ने कहा उल्टा लटका दो, किसी ने कहा कुछ करो। आपने फरमाया ठहर जाओ, इनसे पूछो इनका क्या इलाज किया जाए। तुमने इतने दिन मुसलमानों को परेशान किया, उनसे पैसा वसूल किया, अनाज वसूल किया, तुम्हारी क्या सजा होनी चाहिए। कहा हुजूर हमारा जादू आज तक किसी ने खत्म नहीं किया, आप वाहिद शख्स हैं जिसने हमारा सब जादू खत्म कर दिया, अगर आप हमें माफ कर दें हम सब मुसलमान होने के लिए तैयार। आपने फरमाया जाओ, माफ कर दिया। वो सब के सब मुसलमान हुए और उनको देखकर 1000 हिंदू उसी वक्त मुसलमान। इस तरह हजरत खुतबे रब्बानी ने अपनी करामात के जरिए, अपने रूहानी कमालात के जरिए तबलीग दीन का फरीजा अंजाम दिया। आपने मसाजिद वहां कायम फरमाई, मदारिस कायम फरमाई, दिल्ली से दीनी किताबें लेकर गए वो वहां जाकर दी, एक एक घंटे वहां दर्स दिया इस्लाम पर, इस्लाम की तालीमात पर, बुनियादी अकायद बुनियादी तालीमात उनको दी। तब जाके 12-13 साल में सच्चा पक्का सुन्नी मुसलमान बना। यह आपकी तबलीग का एक हल्की सी झलक मैंने आपके सामने पेश की। इसके अलावा भी बहुत सारे वाकयात हैं जो इंशाल्लाह फिर कभी बयान करेंगे। अल्लाह तबारक व तआला उनके मरकद मुबारक पर बेशुमार रहमतें नाजिल फरमाए और उनकी नालाने पाक से लगे हुए जर्रों के सदके में हम सबके गुनाहों को माफ़ फरमाए। आइए दुआ करें, अल्लाह रब्बुल आलमीन हमारे सगीर व कबीरा गुनाहों को माफ़ फरमाए। या अल्लाह हमारी नमाजों को कबूल फरमा, या अल्लाह हमारे सजदों को कबूल फरमा, या अल्लाह हजरत खुतबे रब्बानी हजरत अशरफुल मशाइख के फैजान से हम सबको मुस्तफीद फरमा, हमें उनके नक्शे कदम पर चलने की तौफीक अता फरमा, हमें उनके मिशन को जिंदा रखने की तौफीक अता फरमा, उनकी तरह अपने मामूलात पर इस्तेकामत के साथ अमल करने की तौफीक अता फरमा। ऐ इलाहुल आलमीन ये तमाम हजरात और खवातीन जो दूर दराज मकामात से इस नशीस में शिरकत करने के लिए हाजिर हुए, मौला इन सब की हाजिरी को कबूल फरमा, इन सब पर अपनी रहमतें बरकतें नाजिल फरमा, इनके इल्म में अमल में उम्र में बरकत अता फरमा, इनके रोजगार में तरक्की अता फरमा, इनकी जाहिरी बातनी रूहानी जिस्मानी बीमारियों को परेशानियों को हमेशा हमेशा के लिए दूर फरमा। इन्नल्लाह व मलाइकतहु युसल्लूना अलन नबी या अय्युहल्लज़ीना आमनू सल्लू अलैहि व सल्लिमू तस्लीमा। अल्लाहुम्म सल्ली अला सय्यिदिना मौलाना मुहम्मदिन व अला आलि सय्यिदिना मौलाना मुहम्मदिन सलातन दाइमतन बिदवामिल मलिकिल हय्यिल क़य्यूम। سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين।